यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोलिदेखि पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा। सशस्त्र प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूको सुझाव। सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा रहेका कमी कमजोरीहरूलाई सच्याएर पूर्णता दिइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। श्रमजीवी पत्रकार ऐन संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरकारवालाहरूको जोड। बागलुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचजना घाइते। र युक्रेनमा शान्ति कायम गर्न र नेटो सदस्यताका लागि आफू पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति भलोदोमिर जेलेन्स्कीको भनाई।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोलिदेखि पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। हिजो पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि 10 उपसमिति गठन गरिएको, प्रचार प्रसार तथा साज सजावट व्यवस्था उपसमितिका संयोजक राजु कुमार खत्रीले जानकारी दिनुभयो। उहाँले पशुपति प्रवेश गर्ने बाहिर 4 लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका 3-3 र पूर्व र दक्षिण ढोकामा 2-2 लाइन रहने जानकारी दिनुभयो। संयोजक खत्रीले पशुपति परिसर प्लास्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोही अनुरूप बुझिदिन आग्रह पनि गर्नुभयो। भोलि बिहान 2:30 दर्शनका लागि 4 ढोका खुला गरिनेछ। यस अवधिमा 5,00,000 बढ़ीले प्रत्यक्ष दर्शन गर्नुहुने अनुमान गरिएको उहाँले बताउनुभयो।
सुरक्षा व्यवस्था नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्रीलाई व्यवस्थित गरिनेछ। निर्धारित दर्शन मार्गहरूलाई लक्षित गरी सीसी क्यामेराहरू जडान गरिएको छ। ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङ व्यवस्था गरिएको छ। सम्पूर्ण दर्शनार्थीहरूका लागि 4 प्रवेशद्वारबाट प्रवेश, दर्शन, पूजन, चन्दन, ग्रहण, वैगमन एवं रात्रिकालीन अर्चनाको व्यवस्था मिलाइएको छ।
उहाँले शिवरात्रीको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पशुपति क्षेत्रमा सफाई, शौचालय, खानेपानी र जुत्ता चप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ। सुरक्षा व्यवस्था, प्रचार प्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनी लगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो। महाशिवरात्रीमा छिमेकी मुलुक भारत लगायत तेस्रो मुलुकबाट हजारौंको संख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ। पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रंगी चंगी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा प्रस्तुत विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी विपद व्यवस्थापन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका काममा परिचालन गर्न कानूनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न विधेयक ल्याइएको बताउनुभयो। गृहमन्त्री लेखकले विधेयकमा भएका कमी कमजोरीलाई स्वीकार गरी संशोधन गर्न तयार रहेको भन्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल प्रहरीको जिम्मेवारीहरू कानूनमा स्पष्ट व्यवस्था गरिने पनि बताउनुभयो। यसअघि विधेयकमाथिका छलफलमा सांसदहरूले सशस्त्र प्रहरी बललाई राजनैतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको थियो। यस्तै हिजोको बैठकमा सांसद शेरबहादुर कुवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका विपन्न वर्गका नागरिकले विभिन्न अस्पतालबाट प्राप्त गर्दै आएको निशुल्क सेवा वञ्चित हुने अवस्था आएकाले सम्बन्धित अस्पतालबाट पाउँदै आएको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो। ध्यानाकर्षण प्रस्तावपछि बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विगतमा गैर सरकारी संस्थासँग को सम्झौतामा अछामको बयलपाटा अस्पतालले व्यवस्थित रूपमा स्वास्थ्य सेवा पुर्याइरहेको अवस्थामा हाल सम्झौता नवीकरण र स्वामित्व हस्तान्तरणका लागि प्रक्रियामा रहेको जानकारी गराउनुभयो। यस्तै स्वास्थ्य मन्त्री पौडेलले हाल सो अस्पताल सामाजिक विकास मन्त्रालय मार्फत सुचारू रहेको जानकारी गराउनुहुँदै प्रदेश सरकारसँगको समन्वयमा निशुल्क सेवा निरन्तर सञ्चालन गर्ने गरी अघि बढ़ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, ग्रे लिस्टबाट देशलाई हटाउने, विकास निर्माण, सड़क पूर्वाधारको विकास लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले पाथीभरा केबल कारको विषयमा विकासको नाममा विनाश हुन नहुने र सरकारले विकास चाहेको हो भने सरोकारवाला पक्षसँग सहमतिका आधारमा अगाडि बढ़नुपर्ने बताउनुभयो। उहाँहरूले देश ग्रे लिस्टमा पर्नुका कारण र विभिन्न दात्री संस्था र निकायबाट आएको रकमको विषयमा प्रश्न उठेकाले प्राप्त रकम के विषयमा के कति खर्च भयो भन्ने बारेमा सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो। देशका विभिन्न भागमा सड़क पूर्वाधार निर्माण कार्य प्रभावकारी बनाउनु पर्ने, पूर्वाधार विकासमा जोड़ दिनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले पछिल्लो समय हावाहुरी, आगलागी र डढेलोका घटना बढ़ेको भन्दै विपद न्यूनीकरणका लागि भइरहेका पहलबारे सदनमा जानकारी गराउन सरकारसँग माग समेत गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आएका भारत, भूटान र मालदिव्सका राष्ट्रिय क्याडेट कोर एनसीसी टोलीले हिजो भेट गरेको छ। प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिकोत्सवका अवसरमा काठमाण्डुमा आयोजना हुने उक्त युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो। भेटमा प्रधानमन्त्री ओलीले युवा आदान प्रदान कार्यक्रमद्वारा सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनका साथै क्याडेट बीच सीप संस्कृति र परम्पराको आदान प्रदान गर्ने सुनौलो अवसर सिर्जना गर्दै आएको बताउनुभयो। 34 सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन 9 गते नेपाल आएको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार फेर्ने पक्षमा आफूहरू नलाग्ने बताउनु भएको छ। पार्टीले हिजो झापाको कचन कवलबाट शुरू गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वहाँले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गर्नुभयो। वहाँले सबै जात जाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ़ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान शुरूआत गरेको बताउनुभयो। आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्नुहुँदै वहाँले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र स्विजरल्याण्डका विदेश मन्त्री इग्नाजियो डेनीले जियोभानी क्यासिस बीच हिजो जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको 58 उच्च स्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डाक्टर देउबा र स्विस विदेश मन्त्री बीच साइडलाइन भेटवार्ता भएको हो। भेटका अवसरमा उहाँहरू बीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री डाक्टर देउबाले आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभयो। पत्रकारहरूका लागि निर्धारण भएको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आउन नसक्नु मुख्य चुनौती भएको सरकारवालाहरूले औल्याउनु भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले हिजो काठमाण्डुमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई संशोधन गरी कार्यान्वयन योग्य बनाइनु पर्नेमा सरकारवालाहरूले जोड़ दिनुभयो। उहाँहरूले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न मीडिया हाउसहरूलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले श्रमजीवी पत्रकार ऐनलाई समय सापेक्ष बनाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले ऐन संशोधनका लागि लामो समय लाग्ने भएकाले तत्काल समितिले गर्नुपर्ने काम र भइरहेका अप्ठ्यारा फुकाउन पनि मन्त्रालय तयार रहेको र त्यसका लागि आवश्यक तयारी गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई आग्रह गर्नुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डाक्टर सुरेश आचार्यले श्रमजीवी पत्रकार ऐन संशोधन गरी न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमन र त्यसको कार्यान्वयनको अधिकार दिएर जनशक्ति र बजेटले समेत सम्पन्न बनाउनु पर्ने औल्याउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले श्रमजीवी पत्रकार ऐनलाई समय सापेक्ष बनाउने सामाजिक सुरक्षा कोषमा सबै पत्रकारलाई अनिवार्य रूपमा जोड्न संचार प्रतिष्ठानहरूलाई जिम्मेवार बनाउने गरी छलफल अगाडि बढ़ाउन आग्रह गर्नुभयो। बागलुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। जिल्लाको बडीगाड गाउँपालिका साथ भीम किठेदेखि यात्रु लिएर उडा नम्बर 10 दर्लिङतर्फ जाँदै गरेको जीप हिजो साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका साथ चोलाङ बस्ने 75 वर्षीय खड्क बहादुर कुवर र ढोरपाटन नगरपालिका 5 बस्ने 35 वर्षीय जुना कडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो। जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओथ लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ। घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो। दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दा लगायतले उद्धार गरेका थिए। जीपमा 12 जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। व्यावसायिक मौरी पालनबाट राम्रो आमदानी गर्दै आएका सल्यान जिल्लाका किसानहरू पछिल्लो समय जलवायु परिवर्तनका कारण मह उत्पादनमा कमी आएको बताउँछन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
विगत 41 वर्षदेखि मौरी पालन गर्दै आउनुभएका सल्यान त्रिवेणी गाउँपालिका 4 फलाबाङका जितबहादुर बुढा घर ओरपरको बारीमा राखिएका मौरी घरको स्याहार सुसारमा व्यस्त हुनुहुन्छ। सानो लगानीबाट मौरी पालन व्यवसाय शुरू गर्नुभएका उहाँले मनज्ञ आमदानी गर्दै आइरहनु भएको छ। 162 भन्दा बढ़ी घरबाट वार्षिक 10 लाख बढ़ी आमदानी हुँदै आइरहेको बुढाले बताउनुभयो।
राम्रो आमदानी लगिराखेको छु। अहिले बजार व्यवस्था पनि राम्रै भयो। अहिले पानी नपरेका हुनाले अहिले काटी मुसिरमा अहिले धेरै रस मौरीले दिन सकेन।
मौरीका लागि चरण हावापानीको सन्तुलन महत्वपूर्ण मानिन्छ, तर मौसम हावापानीमा आएको फेरबदलकै कारण उत्पादनमा सोचे जस्तो लाभ लिन नपाएको कालीमटी गाउँपालिका 2 झिगानीका लोकेन्द्र ओलीको भनाई रहेको छ।
जलवायु परिवर्तनको कारणले गर्दाखेरि अहिले 2-3 वर्ष भयो रसिनोमा चाहिँ महको उत्पादन घटेकै छ।
जिल्लामा उत्पादन हुने मह प्रति किलो 1000 देखि 1200 सम्म बिक्री हुँदै आइरहेको छ। कालीमटी, कुमाक, त्रिवेणी र कपुरकोट गाउँपालिका मौरी पालनका लागि परिचित क्षेत्र हुन्। जलवायु परिवर्तनको असर मौरी पालनमा समेत देखिन थालेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घरतीले बताउनुभयो।
सबैभन्दा बढी भनेको कालीमाटी नै हो। अहिलेको तथ्याङ्क 2659 घरको हाम्रो तथ्याङ्क छ र हामीले वार्षिक 11 मेट्रिक टन उत्पादन गरेको छ। जलवायु परिवर्तनले गर्दा पानी नपर्ने, पानी ढिला हुने पर्ने अथवा धेरै पर्ने, ह्यान्ड पानी पर्दै नपर्ने सुक्खा मौसमले गर्दा हाम्रो मौरीको पालन व्यवसायमा अलिकति असर गरेको छ।
गत वर्ष सल्यानबाट 65 लाख बराबरको मह निर्यात भएको थियो। यस वर्ष मात्र जिल्लाबाट 30 लाख बराबरको मह निर्यात भइसकेको छ। किसानहरूले परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग गरी मौरी पालनमा लाग्दै गए तापनि वातावरण चरण क्षेत्र भने अनुकूल हुन सकेको छैन। दीपक शर्मा, सल्यान।
पाथीभरा मुक्कुमलुङ केबलकार खारेजीको माग गर्दै आएका आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले काम स्थगित गर्ने शर्तसहित पुनः वार्ताका लागि आह्वान गरेको छ। सरकारी वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा काम स्थगित गर्ने शर्तसहित पुनः वार्ताका लागि आह्वान गरिएको छ। म्याग्दीको धौलागिरी गाउँपालिकामा 238.23 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना भित्रिएका छन्। गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले 90.5 मेगावाट क्षमताको 2 आयोजना निर्माण शुरू भएका बताउनुहुँदै 71.5 मेगावाट क्षमताका 2 आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिनुभयो। विद्युत विकास विभागका अनुसार धौलागिरीको भूगोलमा थप 76.23 मेगावाट क्षमताका 9 आयोजना निर्माणको प्रक्रियामा रहेका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काली गण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोड़ेको छ। त्रिदेशीय सड़कका रूपमा रहेको करिडोरले बागलुङलाई सिधै चीन र भारतसँग जोड़ेको हो। झण्डै 14 वर्ष अघि शुरू भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ। करिडोर विस्तारपछि पछिल्लो समय सड़क छेउछाउमा बस्ती बस्न थालेका छन्। म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका 8 कालीपुल बस पार्क क्षेत्रको सड़क कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम शुरू भएको छैन। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको काली गण्डकी करिडोर सड़क बेनी जोमसोम कोरला सड़क आयोजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगर फाँट जोड़ने झोलुङ्गे पुलसम्म 500 मीटर सड़कलाई 11 मीटर चौड़ा बनाई अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको थियो। खानेपानीको समस्या भोग्दै आएका इलाम नगरपालिका 12 नरसिंह गाउँमा खानेपानी वितरण भएपछि दैनिक जीवनयापनमा सहज भएको छ। नगरपालिकामा मुहान संरक्षण तथा खानेपानी योजना मार्फत घर घरमा पानी पुगेपछि खानेपानीको समस्या टरेको स्थानीय बासिन्दाको भनाई छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
खानेपानीको समस्या भोग्दै आएका इलाम नगरपालिका 12 नरसिंह गाउँमा व्यवस्थित रूपमा खानेपानी वितरण भएपछि स्थानीयलाई सहज भएको छ। विकासको दृष्टिले समेत पछाडि परेको यस क्षेत्रमा नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना सम्पन्न भई घर घरमा पानी पुगेपछि दैनिकी सहज भएको स्थानीय शान्ता विष्ट बताउनुहुन्छ।
अब एउटाकोमा पुग्नु पाएको छैन, अर्कोजना घाँस्न आउने, अनि त्यहाँदेखि अब त्यसले घाँसेर लग न उसलाई पुग्छ न आफूलाई, होइन? अनि त्यही भएर कति धेरै समस्या थियो, त्यो आफूले चाहेको बेलामा खोल्न पाएको छ, पानी थाप्न पाएको छ, होइन? अब जे गर्छु भन्दा पनि अब अलिअलि यसो सिँचाईहरू गर्न पनि मिलेको छ।
सधैँ खाई आइरहेका पानी सुक्दै गएपछि यस बस्तीमा पानीको अभाव हुँदै आएको थियो। अहिले भने चाहेको बेला प्रयोग गर्न सकिने नरसिंह गाउँ मुहान संरक्षण महिला समूहकी सचिव निशा प्रसाईले बताउनुभयो।
यहाँभन्दा अगाडि चाहिँ थोरै पानीले मात्रै पुर्याउनु पर्छ अथवा डोकामा बोकेर खोलातिरै जानुपर्ने अवस्था थियो, अहिले चाहिँ सहज भएको छ।
भान्सामा प्रयोग गरेर बचत भएको पानी साग सब्जीमा लगाउन र गाई बस्तुलाई खुवाउन सहज भएको स्थानीय रघुवीर विष्टले बताउनुभयो।
गाई बस्तीलाई खुवाउन त्यस पछाडि उब्रेको साग सब्जीलाई प्रयोग गर्न पनि थोरै हामीलाई सहयोग पुगेको छ।
खानेपानी योजना सम्पन्न गर्न 17,54,864 रूपियाँ खर्च भएको जनाइएको छ। इलाम नगरपालिका वडा नम्बर 12 5 लाख, सहयात्रा नेपालबाट 5 लाख, फ्रेण्ड्स अफ युकेबाट 1,70,000 र उपभोक्ताबाट 5,84,000 रूपियाँ बराबरको स्थानीय सामग्री जुटाउन र श्रमदान भएको जनाइएको छ। जलवायु परिवर्तन मुहान संरक्षणको अभाव जस्ता कारण पानीका स्रोतहरू सुक्दै गएको पाइन्छ। पानीका स्रोतहरू सुक्दै गएको कारण मुहान संरक्षण गर्दै खानेपानी कार्यक्रम सञ्चालन गर्दै आएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो।
मुहान संरक्षणहरू साथै खानेपानी वितरण कार्यक्रम चाहिँ सम्पन्न भइसकेको छ। यसमा चाहिँ केवाको आर्थिक सहयोग, फ्रेण्ड्स अफ युके र स्थानीय सरकारले चाहिँ यसमा सहयोग गरिराख्नु भएको छ।
यस वडामा धेरै स्थानमा खानेपानीको समस्या रहेको इलाम नगरपालिका 12 वडा अध्यक्ष लाखमान निम्बुले बताउनुभयो।
यहाँ जस्तो चाहिँ लगभग साङ्रोमा एक दुई ठाउँ अझै पनि छ, अन्य ठाउँ पनि छ यस्तो बाँकी, तर हामीले पनि नगरेको चाहिँ होइन, तरदेखि निरन्तर रूपमा लगभग 14-15 ट्याङ्की त बनाएकै हो। ठुलो वडा समस्या त अझै पनि छ।
यस बस्तीमा खानेपानी योजना सम्पन्न पछि अभाव टरेको छ। 16,000 लिटर क्षमताको एउटा रिजर्भ ट्याङ्की निर्माण गरी घर घरमा धारा जडान गरिएको छ, जसबाट 28 घर परिवार लाभान्वित भएका छन्। घरायसी प्रयोग गरेर बचेको पानी कृषिमा प्रयोग गर्दै आएका छन्। भविष्यमा पानी अभाव हुन नदिन मुहान संरक्षणको काम समेत गरिएको स्थानीय बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
सरकारद्वारा तोकिएका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनः अनुरोध गरेको छ। कम्बोडिया, लावोस, म्यानमार र थाइल्याण्ड लगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाई भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रिया अनुसार वैदेशिक रोजगारीमा जान पुनः आग्रह गरेको हो। अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ। दूतावासले हिजो दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भलोदोमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताउनु भएको छ। युरोपेली बैठकलाई सम्बोधन गर्नुहुँदै जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता अन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यता प्राप्त हुन्छ र युक्रेनमा शान्ति स्थापना हुन्छ भने आफू पद त्याग्न तयार रहेको बताउनुभयो। युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नुहुनेछ। नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपति आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नु अघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि उहाँले बताउनु भएको छ। उहाँले युक्रेनको स्रोत साधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताउनुभयो। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस युक्रेन युद्ध रोक्न साउदी अरबमा रूससँग छलफल गर्ने बताउनु भएको थियो। वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन। यसै गरी युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किव र रेडक्रससँग सम्झौता गरेको रूसी अधिकारीहरूले जनाएका छन्। युक्रेनले छ महिना अघि रूसी क्षेत्रमा आकस्मिक आक्रमण गरेको थियो। रूसी अधिकार आयुक्त तत्याना मोस्कालको भाका अनुसार ती बासिन्दा मध्ये केही अहिले युक्रेनको छिमेकी सुमी क्षेत्रमा पुगेका छन् र बेलारूस हुँदै उद्धारको प्रतीक्षामा रहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि स्थानीय तहका लागि समपूरक र विशेष अनुदान प्रस्ताव गर्ने समय सीमा 15 दिन थप गरेको छ। आइतबार बसेको आयोगको बैठकले प्रदेश र स्थानीय सरकारबाट हुने त्यस्तो प्रस्तावका लागि समय थप गर्ने निर्णय गरेको हो। प्रस्ताव पेश गर्न यसअघि 15 फागुनसम्मको समय राखेर आयोगले सूचना प्रकाशित गरेको थियो। कार्यविधि अनुसार विद्युतीय प्रणालीमा परिवर्तन भएको र प्रदेश तथा स्थानीय सरकारबाट समय थपका लागि आग्रह समेत भएका कारण 29 फागुनसम्म म्याद थप गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ। पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस एक्सपो 2025 आइतबारदेखि शुरू भएको छ। छिमेकी मुलुक भारत र चीनबाट बढ़ी भन्दा बढ़ी पर्यटक भित्राउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो। 3 दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका 80 क्रेताहरू, 70 भन्दा बढ़ी विक्रेता र 75 अन्तर्राष्ट्रिय प्रतिनिधि सहित 600 भन्दा बढ़ीको सहभागिता रहेको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरले सरकारी तथा निजी क्षेत्रका साझेदार निकायहरूसँगको सहकार्यमा प्रदर्शनीको आयोजना गरिएको हो। नाइस फर माइस एन्ड मोर भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीले पोखरालाई माइस पर्यटन अर्थात बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यका रूपमा परिवर्तन गर्ने पाटा नेपालले जनाएको छ। प्रदर्शनीको माध्यमबाट भारत र चीनका धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउन सहयोग पुग्ने अपेक्षा आयोजकहरूले गरेका छन्। पहिलो पटक करिब 20 करोड़ पर्यटकको यात्रा व्यवस्थापन गर्ने नेपाल, भारत र चीनका विश्व प्रसिद्ध ट्राभल कम्पनीहरू, टूर अपरेटरहरू, पर्यटनविदहरू तथा आयोजक संस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू पोखरामा भेला हुनु महत्वपूर्ण र ऐतिहासिक क्षण भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आइतबारबाट शुरू भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
न्युरो टीम एनआरटीलाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। ललितपुर सातदोपाडु स्थित एनफा मैदानमा सोमबार भएको दोस्रो खेलमा एनआरटीलाई 1-0 गोलले पराजित गर्दै आयोजक टोली सेमी फाइनलमा प्रवेश गरेको हो। आयोजक क्लब केपी ओली एफसीका लागि सूरजज्यू ठकुरीले निर्णायक गोल गरे। आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ। पहिलो खेलमा नेपाल पुलिस क्लबलाई 2-0 पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमी फाइनलमा स्थान सुरक्षित गरेको थियो। ललितपुर स्थित सातदोबाटो एन्फा मैदानमा सोमबारै सम्पन्न पहिलो खेलमा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेमजनले गोल गरे। अब आर्मीले फाइनल प्रवेशका लागि सङ्कटा र एपीएफ क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 8.2 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:33 भयो भने सूर्यास्त भरे साँझ 6:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलिदेखि पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा। सशस्त्र प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूको सुझाव। सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा रहेका कमी कमजोरीहरूलाई सच्याएर पूर्णता दिइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। श्रमजीवी पत्रकार ऐन संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरकारवालाहरूको जोड़। बागलुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 5 जना घाइते। र युक्रेनमा शान्ति कायम गर्न र नेटो सदस्यताका लागि आफू पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति भलोदोमिर जेलेन्स्कीको भनाई। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।